रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी कंग्रेस र एमाले बीच कडा प्रतिस्पर्धा माओवादी केन्द्र पछि
असोजमा प्रदेश सभाको चुनाव गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव माघ 7 तीन तहको निर्वाचन गरिसक्नुपर्ने कानूनी प्रावधान
सीमाको विवादले चीन र भारत बीचको सम्बन्ध चिसिँदै 1962 युद्ध स्मरण गर्न चीनको चेतावनी
र नेपालमा आयोजना हुन लागेको 13 दक्षिण एसियाली खेलकुद साहको तयारीको लागि निर्माण तथा तयारी समिति गठन हिमाल पहाड तराई कोही छैनन् पराई बिहानको भेरी खबरबाट सुचित्रा र मधुबनको नमस्कार तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा दोस्रो चरणको निर्वाचन अन्तर्गत बाँके बर्दिया दाङ सहित 35 जिल्लाका अधिकांश स्थानीय तहमा मतगणना जारी छ प्रारम्भिक मतगणना अनुसार अधिकांश ठाउँमा तीन ठूला दल नेपाली कंग्रेस नेकपा एमाले र माओवादी केन्द्रका उम्मेद्वारहरू बीच नै मुख्य प्रतिस्पर्धा रहेको छ दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा अहिले 52 स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा एमाले अग्रता लिएको छ एक नगरपालिका सहित 22 स्थानीय तह जितेको छ भने नेपाली कंग्रेसले 2 नगरपालिका सहित 20 तहमा जित हासिल गरेको छ यस्तै माओवादीले 9 स्थानीय तहमा जित हासिल गरेको छ भने राष्ट्रिय जनमोर्चाले प्युठानको 1 स्थानीय तहमा जितको खाता खोलेको छ अग्रताको हिसाबले एमाले र कंग्रेस बीच प्रतिस्पर्धा राम्रो देखिएको छ
यसैबीच संघीय समाजवादी फोरमले पनि बाँकेको नरेनापुरमा जित निकाल्दै खाता खोलेको छ बाँकेको नरेनापुर गाउँपालिकामा संघीय समाजवादी फोरमले प्रमुख उपप्रमुख सहित 3 जित निकालेको छ 6 रहेको गाउँपालिकामा 12,188 मत खसेको थियो यो गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका गाउँपालिकाका प्रमुख शम्भु मिया उपमिया निर्वाचित हुनुभएको छ भने उपमेयरमा पनि संघीय समाजवादी फोरम नै विजयी भएको छ यसै गरी बाँके बर्दिया दाङ सहितका अन्य स्थानको मतगणना चलिरहेको छ बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा रापरपाको अग्रता कायमै रहेको छ यसै गरी प्रदेश नम्बर 5 र 7 मतगणना चलिरहेको छ र आजसम्म धेरै ठाउँको मतपरिणाम सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ 7 उपमहानगर र 1 महानगरमा निर्वाचन चलिरहँदा अहिले सबै ठाउँको मतगणना चलिरहेको छ यसै गरी विराटनगर महानगरपालिकामा नेपाली कंग्रेसले आफ्नो अग्रतालाई कायमै गरेको छ नेपाली कंग्रेसले अहिलेसम्म 1054 मतका साथ अग्रस्थानमा रहेको छ भने यसलाई नेकपा एमाले र लोकतान्त्रिक फोरमको गठबन्धनले पछ्याइरहेको छ जसले 739 मतका साथ नेपाली कंग्रेसलाई पछ्याएको छ भने संघीय समाजवादी फोरम र माओवादी केन्द्रको गठबन्धनले 43 मत मात्रै पाएको छ यसै गरी उपमेयरमा पनि नेपाली कंग्रेसकै अग्रता रहेको छ नेपाली कंग्रेसले 892 मतका साथ अग्रता लिँदा एमाले र लोकतान्त्रिक फोरमको गठबन्धनले 400 मत पाएको छ भने समाजवादी फोरम र माओवादी केन्द्रको गठबन्धनले 353 मत पाएको छ यसै गरी इटहरी उपमहानगरपालिका पनि नेपाली कंग्रेसको अग्रता कायम छ नेपाली कंग्रेसले 2534 मतका साथ अग्रस्थानमा रहँदा नेकपा एमाले 2307 मतका साथ नेपाली कंग्रेसलाई पछ्याइरहेको छ भने रापरपाले 252 मत पाएको छ यसै गरी उपमेयरमा पनि नेपाली कंग्रेसले 2552 मतका साथ अग्रस्थानमा रहँदा त्यसलाई नेकपा एमाले 2278 मतका साथ पछ्याइरहेको छ यसै गरी धरान उपमहानगरपालिकामा नेपाली कंग्रेसको अग्रता कायम छ नेपाली कंग्रेसले 1682 मत पाएको छ भने नेकपा एमाले 1487 मतका साथ उसलाई पछ्याइरहेको छ माओवादी केन्द्रले 900 मत प्राप्त गरेको छ यसै गरी उपमेयरमा पनि नेपाली कंग्रेसले 1668 मतका साथ अग्रस्थानमा रहँदा नेकपा एमाले 1547 मतका साथ उसलाई पछ्याएको छ भने माओवादी केन्द्र 273 स्थानमा आफ्नो स्थान जमाएको छ यसै गरी बुटोल उपमहानगरपालिकामा भने नेकपा एमालेको अग्रता कायम रहेको छ बुटोल उपमहानगरपालिकामा नेकपा एमाले 4725 मतका साथ अग्रता लिँदा नेपाली कंग्रेस र माओवादी गठबन्धनले 4455 मत मात्रै हात पारेको छ। यसै गरी उपप्रमुखमा पनि नेकपा एमालेकै अग्रता कायम छ। नेकपा एमाले 5,117 मत पाउँदा माओवादी केन्द्र र नेपाली कंग्रेसको गठबन्धनले 3,255 मत मात्रै प्राप्त गरेका छन्। यसै गरी दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेकै अग्रता कायम रहेको छ। त्यहाँ नेकपा एमाले 2,929 मत प्राप्त गरेको छ भने नेपाली कंग्रेसले 2,359 मत पाउँदा माओवादी केन्द्रले 415 मत प्राप्त गरेको छ। उपप्रमुखमा पनि नेकपा एमाले 2,357 मत पाएको छ। यता प्रदेश नम्बर 7 धनगढी उपमहानगरपालिकामा भने नेपाली कंग्रेसले अग्रता कायम राखेको छ। नेपाली कंग्रेसको 1,488 मतका साथ अग्रस्थानमा रहँदा स्वतन्त्र उम्मेद्वारले नेपाली कंग्रेसलाई पछि हेरेका छन्। स्वतन्त्र उम्मेद्वारको 1,211 मत रहँदा नेकपा एमाले 731 मत पाएको छ भने माओवादी केन्द्रले 343 मत पाउँदा उपमेयरमा पनि नेपाली कंग्रेसले नै यसमा अग्रता लिइरहेको छ। अहिले कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना केही बेरका लागि स्थगित भएको छ। मतगणनाको समयमा त्यहाँ उपस्थित रहेका मतगणनाहरू बीच केही विवाद भएको कारणले अहिले रोकिएको हो। त्यहाँ 5,000 भन्दा धेरै मतगणना भइसकेको अवस्थामा मतगणना रोकिएको जानकारी आएको छ। यसैबीच दाङको घोराई उपमहानगरपालिकामा पनि नेकपा एमालेको अग्रता कायम रहेको छ। त्यहाँ नेकपा एमाले 6,271 मतका साथ अग्रस्थानमा रहँदा नेपाली कंग्रेस 4,382 मतका साथ उसलाई पछ्याइरहेको छ भने माओवादी केन्द्र 2,550 मतका साथ तेस्रो स्थानमा रहेको छ। यसै गरी उपप्रमुखमा पनि नेकपा एमालेको अग्रता कायम रहेको छ। उपप्रमुखमा नेकपा एमाले 5,897 मत पाएको छ भने नेपाली कंग्रेसले 4,555 मत पाउँदा माओवादी केन्द्रले 2,646 मत पाएको छ। यता बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता आफ्नो कायम राखेको छ। अहिले यससम्म राप्रपाले 1,872 मत प्राप्त गरेको छ भने माओवादी केन्द्रले 958 मत पाएको छ। त्यसै गरी नेपाली कङ्ग्रेसले 979 मत पाएको छ। यसमा नेपाली कङ्ग्रेस दोस्रो स्थानमा रहेको छ भने माओवादी केन्द्रले 958 मतका साथ तेस्रो स्थानमा रहेको छ। यसै गरी उपप्रमुखमा भने नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कङ्ग्रेसले अग्रता लिएको छ। नेपाली कङ्ग्रेसले 1,485 मतका साथ अग्रस्थानमा रहँदा राप्रपाले 1,212 मतका साथ उसलाई पछ्याइरहेको छ। बाँके बर्दिया दाङ लगायतका ठाउँमा केही स्थानको मत परिणाम आज साँझसम्म सबै स्थानको मत परिणाम आउनेछ भने अन्य ठाउँको मत परिणाम आउन अझै केही दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर 1, 5 र 7 अस्ति भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी नै छ। र यो बीचमा नेपाली कङ्ग्रेस नेकपा एमाले 20 प्रतिस्पर्धा भइरहेको छ भने नेकपा माओवादी केन्द्रले पनि आफ्नो स्थानलाई सुरक्षित नै राखिरहेको छ। यसैबीच बुटोल उपमहानगरपालिका रूपन्देहीको पछिल्लो मत परिणाम सार्वजनिक हुँदा नेकपा एमाले 4,725 मत पाएको छ भने कङ्ग्रेस माओवादी गठबन्धनले 4,455 मत पाएको छ। यो पछिल्लो जानकारी हो बुटोल उपमहानगरपालिकामा जहाँ नेपाली कङ्ग्रेस र माओवादी केन्द्रको गठबन्धन रहेको छ। त्यहाँ नेकपा एमाले एक्लै चुनावी मैदानमा रहेको छ। अन्य ठाउँको मत परिणाम पनि यसै गरी प्युठानको झिमरुक गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले नै अग्रस्थानमा रहेको छ। 3,030 मतका साथ अग्रस्थानमा राष्ट्रिय जनमोर्चा रहँदा माओवादी केन्द्रले 2,329 मत पाएको छ भने एमाले 1,777 मत पाएको छ। यसै गरी कङ्ग्रेसले 1,561 मत प्राप्त गरेको छ। यो प्युठानको झिमरुक गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले 3,030 मत प्राप्त गरेको छ। यसै गरी प्युठान नगरपालिकाको मतगणना पनि अहिले भइरहेको छ र यो अहिले प्राप्त जानकारी अनुसार माओवादी केन्द्रले प्युठान नगरपालिकामा अग्रता लिएको छ। माओवादी केन्द्रले 1,431 मतका साथ अग्रस्थानमा रहँदा एमाले 1,123 मतका साथ पछ्याइरहेको छ भने त्यसलाई नेपाली कङ्ग्रेस तेस्रो स्थानमा रहेको छ। अहिले हामीले निर्वाचन सम्बन्धी यी खबरहरू प्रस्तुत गरिरहेका छौँ।
यस्तै अछामको रामा रोशनमा माओवादी केन्द्रको विजय जुलुसमा ढुङ्गा मुडा हुँदा 3 घाइते भएका छन्। तीमध्ये 2 उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज ल्याइएको छ। रामा रोशन गाउँपालिकाको वडा नम्बर 1 मलातीकोटमा वडा अध्यक्ष सहित पुरै प्यानल जितेपछि माओवादीले विजय जुलुस निकालेको थियो। मतगणना स्थलबाट विजय जुलुस निकालेर गाउँ फर्किने क्रममा एमालेका कार्यकर्ताले ढुङ्गा मुडा प्रहार गरेको माओवादीले आरोप लगाएको छ। घाइते मध्ये सुरत साउद र टेकबहादुर विकलाई उपचारका लागि नेपालगञ्ज ल्याइएको छ। घटनामा संलग्न 6 नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको अछामका प्रहरी प्रमुख नायब परीक्षक निरञ्जन दत्त भट्टले बताउनुभयो।
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। निर्वाचन आयोगले यही असोज महिनामा प्रदेश सभाको चुनाव गर्न उपयुक्त हुने सरकारलाई सुझाव दिएको छ। कार्तिकमा राष्ट्रिय सभाको चुनाव गरेर मङ्सिरमा प्रतिनिधि सभाको चुनाव गर्नुपर्ने आयोगको सुझाव रहेको छ। दोस्रो चरणको स्थानीय तहको निर्वाचन सकिएर मतगणना भइरहेको बेला निर्वाचन आयोगका पदाधिकारीहरूले सिंहद्वार बार पुगेर आगामी चुनावको बारेमा छलफल गरेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त हरिदेव प्रसाद यादवका आयुक्तहरू नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौडेल, सुधीर कुमार शाह एवं आयोगका निमित्त सचिव महेश्वर नेउपानी सहभागी हुनुहुन्थ्यो। छलफलको क्रममा आगामी असोज 3 हुने 2 प्रदेशको चुनाव सकिए लगतै अरू चुनावमा लाग्नुपर्ने र त्यसका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्ने भन्दै आयोगका पदाधिकारीले प्रधानमन्त्रीको ध्यान आकर्षण गराएका छन्। यस्तै निर्वाचन आयोगका पदाधिकारीले प्रदेश सभाको चुनाव आगामी असोज अन्तिम साता गर्दा उपयुक्त हुने प्रधानमन्त्रीलाई सुझाव दिएका हुन्। भेटको क्रममा आयोगका पदाधिकारीले 2074 माघ 7 गतेभित्र 3 तहको निर्वाचन गर्नका लागि असोज अन्तिम हप्ता प्रदेश सभाको निर्वाचन र कार्तिक दोस्रो हप्ता राष्ट्रिय सभाको निर्वाचन, 2074 मङ्सिरको पहिलो हप्तामा प्रतिनिधि सभाको निर्वाचन गर्न उपयुक्त हुने भन्दै यही अनुसार निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन्।
मन्त्री परिषद विस्तार लगायतबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल हुने भएको छ। चुनावपछि मन्त्री परिषद विस्तार गर्ने सहमति अनुसार प्रधानमन्त्री देउवाले अध्यक्ष दाहालसँग छलफल गर्न लाग्नु भएको हो।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत इन्जिनियरिङ संकायका विद्यार्थीहरूले तोडफोड गरेका छन्। हिजो विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा विद्यार्थीहरूले तोडफोड गर्नुका साथै सूचना पाटे जलाएका हुन्। नतिजामा अनियमितता गरेको, विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको लगायतको आरोप लगाउँदै विद्यार्थी संगठनहरूले तोडफोड गरेको जनाइएको छ। उनीहरूको परीक्षामा पुनर्विचार गर्नुपर्ने माग समेत गरेका छन्। विद्यार्थीहरूले केन्द्रीय क्याम्पसको झ्याल, ढोका, फर्निचर लगायतका ठाउँमा क्षति पुर्याएको विश्वविद्यालयले जनाएको छ। हिजो नै सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङका विद्यार्थीहरूले विज्ञप्ति मार्फत तत्काल समस्या समाधानको लागि पहल गर्न विश्वविद्यालय समक्ष माग समेत गरेका छन्।
दाङको घराई उपमहानगरपालिका 13 रहेको 12 दहमा डुबेर 1 महिलाको ज्यान गएको छ। दहमा नुहाउने क्रममा खुट्टा सफा गर्न लाग्दा लडेर मृत्यु भएको जिल्ला प्रहरीकाले प्रहरी सहायक निरीक्षक निर्मल खत्रीले जानकारी दिनुभयो। मृतकको पहिचान भइसकेको र शव परीक्षणका लागि राप्ती उपक्षेत्रीय अस्पताल ल्याइएको जनाइएको छ।
बौद्ध ग्रामीण बहुद्देशीय सहकारी संस्था सुर्खेतले भेरीगङ्गा नगरपालिका 9 मैनतडामा 2 केन्द्र प्रमुख गोष्ठी सञ्चालन गरेको छ। 2 चल्ने गोष्ठीमा भेरीगङ्गा नगरपालिकाको मैनतडा शाखामा 129 केन्द्र प्रमुख, उपप्रमुख तथा सदस्यहरू मध्ये पहिलो दिनको कार्यक्रममा 32 प्रमुख तथा उपप्रमुखको सहभागिता रहेको छ। संस्थाका वरिष्ठ प्रबन्धक विशाल केसीले सहकारीको एकका लागि सबैका लागि एक भन्ने सिद्धान्त केन्द्र प्रमुखले आफ्नो व्यवहारमा उतारी केन्द्रलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो। भेरीगङ्गा नगरपालिकाका प्रमुख भूपेन्द्र चन्दले ग्रामीण स्तरका गरिब जनतालाई वित्तीय कारोबारमा सहभागी गराई उनीहरूको जीवन स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बौद्ध ग्रामीणप्रति आफू सधैँ सकारात्मक रही संस्थाको स्तर उन्नतिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो। सञ्चालक समितिका कोषाध्यक्ष जवान सिंह बुढा, भेरीगङ्गा नगरपालिका वडा नम्बर 9 अध्यक्ष लक्ष्मण राणाले सम्पूर्ण सदस्यहरूलाई ऋणको कारोबार गर्नु र पूर्व परिवारलाई सल्लाह एवं योजना बनाएर अगाडि बढ्न सुझाव दिनुभएको छ। संस्थाका सचिव पासाङ महतारको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालक समितिका पार्वती बुढा त्यसै गरी महतारा, पद्मा महतारा, समाजसेवी ज्ञानलाल गिरी, मैनतडा शाखाका प्रबन्धक हरि कडेल, बोटेचर उपशाखाका प्रबन्धक मिनराज पौडेल लगायतको सहभागिता रहेको थियो।
दाङका व्यवसायी राजकुमार श्रेष्ठ अपहरणको 22 दिनपछि सल्यानमा मृतक भेटिनु भएको छ। दाङका तुलसीपुरपा महानगरपालिका 5 का 53 वर्षका श्रेष्ठ छत्रेश्वरी गाउँपालिका 4 झिम्पे रेन्जेको जंगलमा मृतक फेला पर्नु भएको थियो। अपहरणकारीले पक्राउ पारेपछि उहाँको शव फेला परेको राप्ती अञ्चल प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक ज्ञान विक्रम शाहले बताउनु भएको छ। श्रेष्ठसँगै अपहरणमा पर्नुभएका घोराई हापुरका 28 वर्षका रणबहादुर घरतीको अवस्था अझै अज्ञात रहेको छ। 11/6/71 नम्बरको निजी सेतो रङको कारमा तुलसीपुरबाट निस्किएका श्रेष्ठको गाडी सल्यानको कपुरकोट गाउँपालिका 5 मेलखोला स्थित भित्री कच्ची सड़कमा फेला परेको थियो। गाडीको साथमा भारतीय एचपी 11/86/48 नम्बरको गाडी पनि फेला परेको थियो। प्रहरी अपहरणकारीको स्केच सार्वजनिक गर्दै अपहरित व्यवसायी र अपहरणकारी बारे सूचना दिनेलाई 1,00,000 रुपियाँ पुरस्कारको घोषणा गरेको छ। श्रेष्ठ जेठ 26 गते राति अपहरणमा पर्नु भएको थियो। हत्यामा संलग्न 2 जना पक्राउ परेका र 4 जना फरार रहेको प्रहरीले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 6,000 रुपियाँ घुस रकम सहित साइक वन अधिकृतलाई नियन्त्रणमा लिएको छ। आयोगको टोलीले अस्ति इलाका वन कार्यालय बर्दियाका साइक वन अधिकृत राजकिशोर प्रसाद स्वर्णकारलाई घुस सहित पक्राउ गरेको हो। साइक वन अधिकृत स्वर्णकारले सेवाग्राहीसँग कानून बोबोजिम कटान अनुमति दिए त्यसको लाभ लिने उद्देश्यले काठ र गोलिया लगागतमा मूल्याङ्कन गर्ने काम गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ।
भेरी खबरमा अब लागौं केही विदेशका खबरतर्फ। चीन र भारत सीमा विवाद बढ्दै गएपछि चीन सरकारले भारतीय सेनालाई सन् 1962 को युद्ध स्मरण गर्न चेतावनी दिएको छ। चीनले भारतीय सेनालाई सन् 1962 को युद्धमा मिलेको हार स्मरण गर्दै इतिहासबाट केही सिक्नुपर्ने भन्दै चिनिया सेनालाई नजिस्क्याउन चेतावनी दिएको छ। चीनले भारतलाई सिक्किम सेक्टरको डोङलुङ क्षेत्रबाट तत्काल भारतीय सेना फिर्ता बोलाउन समेत आग्रह गरेको छ। भारतले भूटान ढाल बनाएर चीन भारत र भूटान बीचको त्रिकोणात्मक सीमा क्षेत्रमा सड़क निर्माण गरिरहेको र त्यस क्षेत्र भूटान र भारत दुवैको भूमि नरहेको चीनको दावी रहेको छ। भारतीय सेनाले विवादित क्षेत्रबाट बंकर हटाउन नटेरेपछि चिनिया सेनाले भारतीय पक्षबाट बनाइएका बंकर सैनिक बल प्रयोग गरेर भत्काइदिएको थियो। चीनले भारतीय पक्षले सिक्किम क्षेत्रको चिनिया भूभागमा अनाधिकृत रूपमा सीमा अतिक्रमण गरेको भन्दै नयाँ दिल्ली तथा बेजिङ स्थित भारतीय दूत बासका अधिकारी मार्फत कूटनीतिक विरोध समेत जनाइसकेको छ। भारत र चीन बीच लामो समयदेखि करिब 4,000 किलोमिटर सीमा क्षेत्रमा झण्डै आधा हिस्सामा विवाद चर्किँदै आएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जिम्मेवारी सम्हालेको 5 महिनामै आगामी निर्वाचनको तयारी शुरू गरेको भन्दै आलोचना भएको छ। यति चाँडै आगामी चुनावको तयारी गर्नलाई असामान्य भन्दै विरोध शुरू भएको समाचार एजेन्सीहरूले जनाएका छन्। राष्ट्रपति ट्रम्पले वासिङटन स्थित आफ्नो एक होटलमा सन् 2020 हुने चुनावको लागि सहयोग संकलन कार्यक्रम गरेपछि विरोध भएको हो। 300 कुर्सीको व्यवस्था गरिएको यो कार्यक्रममा सहभागी हुने हरेक व्यक्तिले $35,000 सहयोग गर्नुपर्ने व्यवस्था गरिएको थियो।
भेरी खबरमा अब लागौं केही खेल खबरतर्फ। नेपालले आयोजनाको जिम्मेवारी पाएको 13 दक्षिण एसियाली खेलकुद शाखको पूर्वाधार तथा निर्माण सम्बन्धी अत्यावश्यक कार्य गर्न राष्ट्रिय खेलकुद परिषद राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पाको संयोजकत्वमा निर्माण तथा तयारी समिति गठन भएको छ। विभिन्न कार्यक्षेत्र तोकी गठन गरिएको समिति 7 सदस्यीय रहेको छ। समितिलाई समावेश गरिने खेलहरूको खेल पूर्वाधार सम्बन्धी रंगशाला कपडहल सेबी कभर हल र खेल मैदानहरू एकिन गरी त्यसको निर्माण लागत सहितको विवरण परिषदमा पेश गर्ने जिम्मेवारी तोकिएको छ। यस्तै शाखा लागि तयारी गर्नुपरि नारा गीत लोगो मस्कट लगायतका अत्यावश्यक कार्यका लागि प्रक्रिया अघि बढाउने जिम्मा समेत पाएको समितिले सरकारले गठन गरेको साग तयारी तथा व्यवस्थापन समितिसँग समन्वय गर्नुपर्नेछ। नेपालले 13 साग आयोजना गर्ने जिम्मा पाएको 1.5 वर्ष मात्र बल्ल खेलकुद परिषदलाई तातो लागेको हो।
र नेपाली क्रिकेटका कप्तान पारस खड्का र अलराउन्डर महमुद आलमले सिङ्गापुरको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नुहुनेछ। 5 सिङ्गापुर क्रिकेट क्लबमा अन्तर्राष्ट्रिय 2020 प्रतियोगितामा 11/11-13 आयोजना हुँदैछ। प्रतियोगितामा सिङ्गापुर क्रिकेट क्लबबाट र सिङ्गापुर इमर्जिङ स्टारबाट यी दुईले खेल्न लाग्नु भएको हो। पारसले आफूलाई सिङ्गापुर इमर्जिङले प्रतियोगिता खेल्न बोलाएको र आफ्नो 2020 क्रिकेट खेल्ने बताउनु भएको छ। महमुदले आफूलाई सिङ्गापुरका खेलाडी धर्मेन्द्र चन्द मुलेवाले आमन्त्रण गरेको बताउनु भएको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी। कंग्रेस र एमाले बीच कडा प्रतिस्पर्धा। माओवादी केन्द्र पछि पछि।
सीमा विवादले चीन र माओ भारत बीचको सम्बन्ध चिसिँदै 1962 युद्ध स्मरण गर्न चीनको चेतावनी।
र नेपालमा आयोजना हुन लागेको 13 दक्षिण एसियाली खेलकुद शाखको तयारीको लागि निर्माण तथा तयारी समिति गठन।
हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यहीँ सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित सुचित्रा र मधुबन बिदा हुन्छौ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।